जेआई फ्याकर भन्नुहुन्छ, यदि तपाईँ कोही व्यक्तिले क्रिस्चियन मतलाई कतिको राम्ररी बुझेको छ भने, न्याय गर्न चाहनु छ भने, उसले आफूलाई परमेश्वरको सन्तानको रूपमा र परमेश्वरलाई उसको पिताको रूपमा कतिको हेर्छ सो पत्ता लगाउनुहोस्। यदि ऊ परमेश्वरको सन्तान हो र परमेश्वर उसको पिता हुनुहुन्छ भन्ने विचारले उसको आराधना प्रार्थना र सम्पूर्ण जीवन नियन्त्रण गर्दैन भने यसको अर्थ उसले क्रिस्चियन मतलाई राम्रोसँग बुझेको छैन। किनकि ख्रिस्टले जे जति सिकाउनु भयो र जे कुराले नयाँ कुरालाई नयाँ करारलाई नयाँ र पुरानो करारभन्दा उत्तम बनाउँछ र जुन कुराले ख्रिस्टियन मतलाई अन्य सबै धर्महरूभन्दा भिन्न बनाउँछ त्यो परमेश्वरको पितृभावबारे ज्ञान हो। क्रिस्चियनहरूको निम्ति परमेश्वर पिता हुनुहुन्छ र तिनीहरू परमेश्वरका सन्तान हुन्। क्रिस्चियनहरू परमेश्वरका सन्तान भएको कारण अब तिनीहरू संसारबाट संसारभन्दा भिन्न हुन्छन्, भिन्न देखिन्छन् र भिन्न भएरै जिउँछन्। आउनुहोस् यही सत्यतालाई हामी पहिलो युहन्ना 3:1 10 हेर्नेछौँ। तपाईँसँग बाइबल छ भने कृपया पहिलो युहन्ना 3:1 पल्टाउनुहोस्। तपाईँसँग बाइबल छैन भने पछाडिको टेबलमा केही अतिरिक्त बाइबलहरू अझै पनि उपलब्ध छन्, तपाईँले आफ्नो प्रयोजनको लागि लिन सक्नुहुन्छ। र जसै म वचनलाई प्रचार गर्दछु तपाईँले आफ्नो बाइबलमा हेर्नुहोस्, पहिलो युहन्ना 3:1-10 म पढ्दैछु। हेर पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ कि हामी परमेश्वरका सन्तान भनी कहलिएकाहरू हौँ र साँच्चै हौँ पनि। यसै कारणले त संसारले हामीलाई चिन्दैन किनभने त्यसले उहाँलाई चिनेन। प्रिय हो, हामी परमेश्वरको सन्तान हौँ र हामी के हौँ होला सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौँ कि जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुनेछौँ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौँ। अनि जस्तो उहाँ पवित्र हुनुहुन्छ उहाँमाथि यो आशा राख्ने हरेक मानिसले आफूलाई पवित्र पार्छ। पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ, पाप नै व्यवस्था भङ्ग हो, पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो भन्ने कुरा तिमीहरू जान्दछौ। र उहाँमा कुनै पाप छैन, उहाँमा रहने कसैले पाप गरिरहँदैन, पाप गरिरहने कसैले उहाँलाई न देखेको छ न त चिनेको नै छ। साना बालकहरू, कुनै मानिसले तिमीहरूलाई छल्न नपाओस्। जो धार्मिकतामा चल्छ ऊ धर्मी हो जस्तो उहाँ धर्मी हुनुहुन्छ। जसले पाप गर्छ त्यो दियाबोलसको, किनकि दियाबोलसले त सुरुदेखि नै पाप गर्दै आएको छ। दियाबोलसका कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभएको। परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन किनकि उहाँको स्वभाव त्यसमा रहन्छ र त्यसले पाप गरिरहन सक्दैन किनभने त्यो परमेश्वरबाट जन्मेको हो। परमेश्वरको सन्तान को हो र दियाबोलसको सन्तान को हो यसैबाट प्रष्ट हुन्छ। जो धार्मिकतामा चल्दैन ऊ परमेश्वरको सन्तान होइन र त्यो व्यक्ति पनि होइन जसले आफ्नो दाजुभाइलाई प्रेम गर्दैन। यहाँबाट हामी दुईवटा कुरा हेर्छौँ आजको वचनमा, दुईवटा कुराहरू वचनको दुईवटा बुधाहरू हुनेछन्। पहिलो कि हामी परमेश्वरका सन्तान हौ, हामी परमेश्वरका सन्तान हौ, र दोस्रो परमेश्वरको सन्तानले पाप गरिरहँदैन एकदमै सरल वचनको सरल रूपरेखा छ, सरल बुधाहरू छन्। हामी परमेश्वरको सन्तान हौ र परमेश्वरको सन्तानले पाप गरिरहँदैन। पहिलो बुधाबाट सुरु गरौँ, हामी परमेश्वरका सन्तान हौ। तर पहिले हामीलाई यो कुरा थाहा हुन जरुरी छ, हामी परमेश्वरको सन्तान हौ भन्ने कुरा भन्दा पहिले यो कुरा हामीलाई थाहा हुन जरुरी छ कि हामी सधैँ परमेश्वरको सन्तान थिएनौँ। एफिसी 2:3 अनुसार बाँकी मानिस जस्तै हामी स्वभावैले क्रोधका सन्तान थियौँ। हामी जन्मदै परमेश्वरको शत्रु भएर जन्मिएका थियौँ। तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, उहाँको इच्छाको लक्ष्य अनुसार ख्रिस्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभयो। सो हामी परमेश्वरको सन्तान थिएनौँ, तर परमेश्वरले हामीलाई उहाँको सन्तान बनाउनु भयो। परमेश्वरको सन्तान हुनु पछाडि परमेश्वरको प्रेमको मुख्य भूमिका रहेको हामी यहाँ देख्दछौँ। त्यही भएर युहन्नाले हामीलाई तीन अध्यायको पद एकमा भन्दछन्, हेर पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ। परमेश्वर पिताले हामीलाई प्रेम गर्नुभयो भन्ने कुरामा यहाँनिर युहन्नाले जोड दिइरहेको छन्। उहाँले खालि मुखले मात्र भन्नुभएन, तर उहाँले आफूले गर्नुभएको प्रेम प्रदर्शन गरेर देखाउनु भयो। कसरी उहाँले आफ्नो प्रेमको प्रदर्शन गर्नुभयो? पहिलो युहन्ना चार अध्यायको नौ पदले यसरी भन्दछ, परमेश्वरको प्रेम हाम्रो माझमा यसरी प्रकट भयो, अथवा परमेश्वरले आफ्नो प्रेम हामीप्रतिको उहाँको प्रेम यसरी उहाँले प्रदर्शन गर्नुभयो, यसरी देखाउनु भयो। उहाँले खालि मुखले मात्र भन्नु भएन, तर उहाँले देखाउनु भयो व्यवहारमा कसरी, कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनु भयो ताकि उहाँद्वारा हामी जिउन सकौँ। प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापको प्रायश्चित हुनको निम्ति आफ्ना पुत्र पठाउनु भयो। परमेश्वरले हामीलाई किन प्रेम गर्नुभयो? हामीले कमाएको कारण होइन, न त हामी योग्य भएको कारणले नि हो, तर परमेश्वर प्रेम हुनुभएको कारण उहाँले हामीलाई प्रेम गर्नुभयो, अनि उहाँले यो प्रेम आफ्नै पुत्रले संसारमा पठाएर प्रदर्शन गर्नुभयो। परमेश्वरको प्रेम परमेश्वरकै प्रेममा केन्द्रित छ। अघि भर्खर सञ्चालकज्यूले हामीलाई व्यवस्थाको पुस्तकबाट पढेर सुनाउनु भयो कि परमेश्वरले इस्रायलीहरूलाई किन प्रेम गर्नुभयो। इस्रायलीहरू मानिसहरूमा धेरै सङ्ख्यामा धेरै भएको कारण होइन, अरू जातिहरूभन्दा शक्तिशाली भएको कारणले होइन, तर परमेश्वर प्रेम हुनुभएको कारण। परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ किनकि परमेश्वर प्रेम हुनुहुन्छ। परमेश्वरले हामीलाई प्रेम गरेको कारणले गर्दा उहाँ प्रेम हुनुहुन्न, तर उहाँ प्रेम हुनुभएको कारणले उहाँले हामीलाई प्रेम गर्नु, जुन प्रेमले उहाँलाई परमेश्वर पिताले आफ्नो पुत्रलाई अनन्त विगतदेखि प्रेम गर्नुहुन्थ्यो, त्यही प्रेम उहाँले आज हामी माथि खन्याउनु भएको छ, हामीलाई देखाउनु भएको छ। क्रिस्चियनहरूले परमेश्वरको प्रेम पाएका छन्। क्रिस्चियनहरू परमेश्वरको प्रेम कमाउन कोसिस गरिरहेका छैनन्। हामी जे जति गर्छौँ, यस शनिबार हामी भेला हुन्छौँ, हामी भजन गाउँछौँ, हामी प्रार्थना गर्छौँ, वचन पढ्छौँ, प्रचार गर्छौँ, सुन्छौँ, भेटिदिन्छौँ, हामी यी सबै कुरा हामी परमेश्वरको प्रेम कमाउनलाई गरिरहेको छैनौँ। वी आर नट ट्राइङ टु अर्न गॉड्स लभ। परमेश्वरको प्रेम उहाँले हामी माथि दिइसक्नु भएको छ, परमेश्वरले हामीलाई प्रेम गरिसक्नु भएको छ, अनि त्यही परमेश्वरको प्रेमप्रति कृतज्ञ भएको कारणले गर्दाखेरि हामी सबै थोक गर्छौँ। युहन्ना भन्छन्, हेर पिताले हामीलाई कस्तो प्रेम गर्नुभएको छ कि उहाँले आफ्नै पुत्रले संसार पठाउनु भयो, र उहाँको प्रेमको परिणाम के छ कि हामी यही तिन अध्यायको एक पदमा कि हामी परमेश्वरका सन्तान भनी कहलिएकाहरू हौँ र साँच्चै हौँ पनि। सो परमेश्वरले हामीलाई प्रेम गर्नुभयो, कसरी प्रेम गर्नुभयो? उहाँले प्रदर्शन गर्नुभयो, आफ्नै पुत्रले संसारमा पठाउनु भयो, जो आउनुभयो हाम्रो सट्टामा, सिद्ध जीवनमा जिउनुभयो, क्रुसमा मर्नुभयो, र उहाँको प्रेमको परिणाम के छ कि परमेश्वरले हामीलाई उहाँको सन्तान बनाउनु भयो, हामी उहाँको सन्तान कहलिएकाहरू हौँ। त्यति मात्र हामी खालि उहाँको सन्तान कहलिएकाहरू मात्र होइनौँ, तर हामी साँच्चै उहाँको सन्तान हौँ। उहाँले हामीलाई गोद दिनुभएको छ, हामी उहाँले परमेश्वरले हामीलाई धर्म सन्तान बनाउनु भएको छ। एक समय उहाँको सन्तान थियौँ, हामी एक समय हामी उहाँको क्रोधको सन्तान थियौँ, हामीले उहाँको विरुद्धमा पाप गरेका थियौँ, आम मानिस चाहिँ हामी विद्रोहमा हामी जन्मिएका थियौँ, तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ उहाँले हामीलाई प्रेम गर्नुभयो, र हामी जो उहाँको शत्रु थियौँ हामीलाई उहाँले आफ्नो सन्तान बनाउनुभयो। एडोप्सन भन्ने शब्द अङ्ग्रेजीमा प्रयोग गर्छ, उहाँले हामीलाई उहाँको धर्म सन्तान बनाउनुभयो। त्यही भएर जब जब कोही क्रिस्चियनले कोही अनाथ अथवा कसैको बाल बाल बच्चा छोराछोरीलाई गोद लिन्छ, यसले हाम्रो परमेश्वरको प्रति एउटा प्रतिबिम्बित हाम्रो परमेश्वरलाई झल्काउँदछ, परमेश्वरको चरित्रलाई झल्काउँदछ कि परमेश्वरले हामीलाई गोद लिनुभयो, हामीलाई उहाँको धर्म सन्तान बनाउनु भयो। यदि क्रिस्चियनहरूले यदि कसैलाई आफ्नो धर्म सन्तान बनाउँछ भने उसले परमेश्वरलाई उसले आफ्नो जीवनबाट प्रचार गरिरहेको छ। एकदम असल कुरा हो त्यो। परमेश्वरको प्रेमको परिणाम हाम्रो धर्म सन्तान हो। युहन्ना एकको बाराले यसरी भन्दछ, जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो, तिनी रगतद्वारा शारीरिक इच्छाद्वारा र कुनै मानसिक इच्छाद्वारा होइन तर परमेश्वरबाट जन्मिएका हुन्छन्। यदि हामी शरीरमा जन्मियौँ भने हामी एउटा परिवारको सन्तान भएर जन्मिन्छौँ। जस्तै हामी आत्मिक रूपमा जन्मिन्छौँ, जब परमेश्वरले हामीलाई जन्म दिन्छौँ हामी उहाँको सन्तान भएर जन्मन्छौँ। प्रियहरू, यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने तपाईँ परमेश्वरको सन्तानहरू मध्येको बन्नुभएको छ, ख्रिस्टको परिवारको एक सदस्य हुनुभएको छ। अनि यही हो हाम्रो वास्तविकता, यही हो हाम्रो अवस्था पहिचान, कि हामी परमेश्वरका सन्तान हो। तपाईँको पहिचान, तपाईँको परिचय सर्वप्रथम श्रीमान वा श्रीमती होइन, तपाईँको पहिचान सर्वप्रथम अभिभावक होइन, पास्टर पनि होइन, शिक्षक पनि होइन, शिक्षिका पनि होइन, मिसनरी पनि होइन, विद्यार्थी पनि होइन। हाम्रो पहिलो पहिचान, हामी नेपाली पनि होइन, हाम्रो पहिलो पहिचान, तपाईँको पहिलो पहिचान परमेश्वरको सन्तान हो। सबैभन्दा अगाडि म नेपाली हुनुभन्दा अगाडि, म पिता हुनुभन्दा अगाडि, म पति हुनुभन्दा अगाडि, म छोरा हुनुभन्दा अगाडि, मेरो सबैभन्दा अगाडि म परमेश्वरको सन्तान हुँ भन्ने पहिचान आउँछ। सृष्टिकर्ता परमेश्वर, अद्भुत र अनन्त परमेश्वर अब तपाईँको पिता अथवा बुबा बन्नुभएको छ। पुरानो घरमा परमेश्वर पवित्र हुनुहुन्छ भन्ने कुरा एकदमै दोहोरिरहने यो विषयवस्तु हो। पुरानो घरमा परमेश्वर पवित्र हुन्छ र उहाँको सामु मानिसहरू जान सक्दैन, मानिसहरू उहाँको सामु जानबाट डराउँथे, भयभीत हुन्थे, किनकि परमेश्वर पवित्र हुनुहुन्छ, मानिस पापी छन्, उहाँको सामु जान सक्दैनथे। नयाँ घरमा जब हामी आउँछौँ मानिसहरू उहाँको सामु जान सक्छन्। अब पवित्र परमेश्वर हामी मानिस जातिको, जसले ख्रिस्टमा भरोसा गरेको छ, जसले आफ्नो विश्वास ख्रिस्टमा राखेको छ, जसले आफ्नो पाप स्वीकार गरेको छ, हामी मानिस जातिको निम्ति पवित्र परमेश्वर, सृष्टिकर्ता परमेश्वर, अद्भुत अनन्तका परमेश्वर पिता बन्नुभएको छ। हि इज आवर फादर, उहाँ हाम्रो पिता बन्नुभएको छ। त्यसकारण हामी गाउँछौँ, त्यसकारण हामी उहाँमा आउँछौँ, त्यसकारण हामी परमेश्वरका हामी प्रार्थना गर्छौँ। परमेश्वर हाम्रो पिता हुनुहुन्छ, तर उहाँ पृथ्वीको पिता जस्तो होइन। सायद तपाईँको पिता असल थिएन होला, पक्कै पनि सिद्ध हुनुहुन्न थियो, र तपाईँको पिता सम्झिने बित्तिकै तपाईँको दिमागमा सायद राम्रो तस्बिर आउँदैन होला। तर बाइबलको परमेश्वर, बाइबलको पिता, पुत्र परमेश्वरको पिता परमेश्वर असल पिता हुनुहुन्छ, प्रेमिलो पिता हुनुहुन्छ, जसका तपाईँ जुनै पनि सबै जुनै पनि परिस्थितिमा जान सक्नुहुन्छ, उहाँलाई झिझो लाग्दैन, उहाँले तपाईँलाई पन्साउनुहुन्न। जसरी म कहाँ मेरो छोरा जतिखेर आउँछ म वचन तयार गरिरहेको हुन्छु, म काम गरेर पढिरहेको हुन्छु, बाबा बाबा भन्दै घरि नघरि म कहाँ आउँछ, म उसलाई पन्साउँदिनँ। ऊ त जहाँ मेरो फुर्सद छैन, मसँग समय छैन, तिम्रो लागि म भन्दिनँ, उसलाई म वेलकम गर्छु, किनकि म मेरो छोरालाई माया गर्छु। हामी पिता कहाँ जतिखेर पनि जान सक्छौँ, हाम्रो पिता कहाँ, हाम्रो परमेश्वर पिता कहाँ, यस सारा सृष्टिका मालिक हाम्रो पिता बन्नुभएको छ, हामी उहाँको सन्तान हौ, अनि उहाँले हामीलाई कहिले पनि पन्साउनु हुने छैन यदि हामी उहाँ कहाँ जान्छौँ भने। क्रिस्चियनहरू, हाम्रो निम्ति खुसीको कुरै यही हो, यही कुरालाई हामीलाई ढाडस दिनुपर्छ, यही कुरालाई हामीलाई सान्त्वना दिनुपर्छ, कि हामी एक समय परमेश्वरको शत्रु थियौँ, हामी छिमेकीको होइन, हामी सरकारको होइन, हामी अरू मित्रहरूको शत्रु होइन, हामी परमेश्वरको शत्रु थियौँ। मुख्य रूपमा हाम्रो मुख्य शत्रु उहाँ हुनुहुन्थ्यो, शत्रुबाट परमेश्वरले हामीलाई सन्तान बनाउनु भयो। यो कुराले हामीलाई सान्त्वना नदिए के कुराले सान्त्वना दिन्छ? क्रोधको सन्तानबाट परमेश्वरको सन्तान बनाइएका छौँ, हामी अलग पारिएका छौँ, हामी छुट्याइएका छौँ, संसारमै छौँ तर संसारको होइनौँ, अब संसारको रहेनौँ, अब हामी त स्वर्गको नागरिकहरू, हामी यहाँ त पृथ्वीमा केवल तीर्थयात्री, प्रवासी, परदेशी मात्र हौ, यस संसार अब हाम्रो घर रहेन, हामी यहाँ केवल परदेशीहरू मात्र छौँ। यसै कारणले यूहन्ना भन्छन् अब हामीलाई, यसै कारणले संसारले हामीलाई चिन्दैन, बाहिर रूपमा चिन्छ, रामको संसारले चिन्छ, कहाँ बस्छ, के काम गर्छ, कृष्ण के गर्छ, उसको जागिर के छ, ऊ कहाँबाट आएको, उसको जात के हो, चिन्छ, बाहिरी रूपमा चिन्छ, तर परमेश्वरको सन्तान हो यो मानिस भन्ने त्यो तरिकाले संसारले हामीलाई चिन्दैन, बाहिरी रूपमा चिन्छ, तर संसारले हामीलाई वास्तविक रूपमा चिन्दैन, हाम्रो वास्तविक पहिचान उनीहरूलाई थाहा छैन। परमेश्वरको हामी सन्तान भएका छौँ भन्ने कुराहरूलाई मानिसहरूले जान्दैनन्। परमेश्वर हो, उहाँका मानिसहरू बिचको त्यो घनिष्ठतालाई उनीहरूले बुझ्दैनन्, प्रेमको सम्बन्धलाई बुझ्दैनन्, हामी एकअर्का बिचको सम्बन्धलाई मानिस संसारले चिन्दैन। चर्चको सामुदायिक हाम्रो जीवन छ, हामी भेला हुन्छौँ, यो कुरालाई संसारले बुझ्दैन। हाम्रो आत्मिकी भलाकुसारीहरू उनीहरूले बुझ्दैन, चिन्दैन। यी सबै कुरा संसारको मगजमा घुस्दैन, त्यही भएर संसारले भन्छन् काम छैन यिनीहरू, त्यही भएर भेला हुन्छन्। मैले त काम गर्नुपर्छ, किन खानुपर्छ, काम नहुनेहरू चाहिँ क्रिस्चियनहरू हुन्, त्यही भएर उनीहरू शनिबार चर्चमा एक ठाउँ भेला हुन्छन्, भजन गाउँछन्, समय बिताउँछन्, ढुक्क छ उनीहरूलाई, रमाइलो छ। संसारले बुझ्दैन यो कुरा कि हामी परमेश्वरको सन्तान हो, अनि परमेश्वरको सन्तान हामी एक ठाउँ यसरी भेला हुन्छौँ, हामी हाम्रो मुक्तिमा हामी रमाउँछौँ, हाम्रो पितासँग हामी प्रार्थना गर्छौँ, अनि हामी एकअर्का जो हाम्रो जुन दाजुभाइको सम्बन्ध छ, बाइबलले प्रायः एउटा परिवार बिचको सम्बन्धलाई, क्रिस्चियन परिवार बिचको सम्बन्ध दाजुभाइको एउटा संज्ञा दिएको छ। यसको मतलब यो होइन कि दिदी बहिनी चाहिँ यसमा आबद्ध हुनुहुन्न, उहाँहरूलाई इन्क्लुड गरेको छैन भन्न मिल्दैन, तर हामी यसमा सबै छौँ, दाजुभाइ दिदी बहिनी, यो हाम्रो परिवार हो, त्यही भएर हामी यहाँ भेला हुन्छौँ। तर संसारले हामीलाई चिन्दैन, हाम्रो पहिचान उनीहरूलाई थाहा छैन, त्यही भएर उनीहरूले बरु हाम्रो हामीलाई ऊ चाहिँ सताउँछ, हाम्रो निन्दा गर्छ, हाम्रो खेदो गर्छ। त्यसै कारण प्रिय मित्रहरू, गैर क्रिस्चियनहरूले मिडियाहरूले हाम्रो विरुद्धमा अनेक जब लेख्छ नि, छक्क पर्नु पर्दैन। जब फेसबुकमा, तपाईँले टेलिभिजनमा, पत्र पत्रिकामा हाम्रो विरुद्धमा तपाईँले पढ्नुहुन्छ त्यतिखेर छक्क नपर्नुहोस्। अभिषेक जोशीलाई पनि देखेर तपाईँ छक्क नपर्नुहोस्, उसलाई वास्तविकता के हो थाहै छैन, जोशीले हामीलाई चिन्दैन, संसारले हामीलाई चिन्दैन। किन? किनकि संसारले उहाँलाई पनि चिन्दैन। त्यही भन्नुहोस् बाइबलमा हेर्नुहोस् न, तपाईँको बाइबलमा संसारले हामीलाई चिन्दैन। किन चिन्दैन संसारले हामीलाई? संसारले हामीलाई किन दोष लगाउँदैन, किन हामीलाई सम्मान पत्र दिँदैन, कदर पत्र दिँदैन संसारले हामीलाई? हाम्रो क्रिस्चियन भक्तिपन जीवन देखेर, हाम्रो विश्वास देखेर, हाम्रो योगदान देखेर, हाम्रो बलिदानपूर्ण जीवन देखेर संसारले किन हाम्रो प्रशंसा गर्दैन? किनकि संसारले उहाँलाई चिनेन, संसारले ख्रिस्टलाई चिनेन। ख्रिस्टले एउटा मानिसमै सीमित राख्छ, औ आजमा 2000 वर्ष आएको एकजना इस्रायलमा जन्मेको एउटा मानिस थियो, असल गुरु थियो, राम्रो मानिस, तर त्यतिमै सीमित राख्छ। संसारले ख्रिस्टलाई चिन्दैन, त्यस कारण क्रिस्चियनहरूलाई चिन्दैन। युना 1:10 भन्दा जब यीशु संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारै बनियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरू कहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेन। येशूलाई परमेश्वर पुत्र जो हुनुहुन्थ्यो, मानिस बन्नु आउनुभएको कुरालाई उनीहरू जानेनन्। तर एउटा सिकर्मीकै छोरामा सीमित राखे, नासरतकै एउटा स्वाभाविक एउटा साधारण मानिसमै सीमित राखे। संसारले चिनोस् नचिनोस्, प्रिय हो, अहिले हामी परमेश्वरको सन्तान हो। दुई पदमा हेर्नुहोस् न, प्रिय हो, अहिले हामी परमेश्वरको सन्तान हो। अहिले, भोलि हुनेवाला होइन, अहिले हामी परमेश्वरको सन्तान हो। र जब ख्रिस्ट आउनुहुन्छ, जब हामी पुनर्जीवित भई महिमित शरीरमा उठ्छौँ, जब विनाशीले, अविनाशी र मरणशीलले अमरत्व धारण गर्छ, हामी के होला सो अहिलेसम्म प्रकट भएको छैन, तर अहिले हामीलाई थाहा छ हामी परमेश्वरको सन्तान हौ। अहिले हामी जान्दछौँ, यस घडी यही समयमा हामी परमेश्वरको सन्तान, भोलि के हुन्छौँ हामीलाई थाहा छैन, तर यति जान्दछौँ, युहन्ना भन्दछन् यति जान्दछौँ कि जब उहाँ प्रकट हुनुहुन्छ, जब ख्रिस्ट फर्किआउनुहुन्छ, तब हामी उहाँ जस्तै हुनेछौँ। तर यसको अर्थ यो होइन कि जब ख्रिस्ट फर्किआउनुहुन्छ हामी परमेश्वर बन्नेछौँ, यसको अर्थ यो होइन। धेरैले यसलाई गलत अर्थ लगाएको छ, हामी कहिले पनि परमेश्वर बन्दैनौँ। मानिस मानिस हो, परमेश्वर परमेश्वर हो, तर हामी उहाँ जस्तै हुनुहुन्छौँ भन्नुको अर्थ हामी सिद्ध हुनेछौँ, हामी पवित्रतामा सिद्ध हुनेछौँ, पूर्ण रूपमा पवित्र धर्मी हुनेछौँ। आज हामी धर्मी ठहरिरहेका छौँ, आज पवित्रतामा हामी अगाडि बढ्दैछौँ दैनिक रूपमा, र त्यो दिन हामी सिद्धता हामीले प्राप्त गर्नेछौँ। त्यो अर्थमा जस्तो ख्रिस्ट हुनुहुन्छ हामी त्यस्तै हुनेछौँ। रोमी 8:29 यसरी भन्दछ, जस जसलाई उहाँले पहिलेबाटै चुन्नुभएको छ, उहाँले तिनीहरूलाई आफ्ना पुत्रको रूप समान बनाउनलाई धेरै भाइहरूमध्ये उहाँलाई ज्येष्ठ हुन् भनेर अघिबाटै नियुक्त गर्नुभयो। जस जसलाई उहाँले अघिबाट नियुक्त गर्नुभयो तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो र जस जसलाई उहाँले बोलाउनु भयो तिनीहरूलाई उहाँलाई धर्मी पनि ठहराउनु भयो र जस जसलाई धर्मी ठहराउनु भयो तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो। रोमी 8:29-30 पदलाई मैले भर्खरै पढेँ। पिता परमेश्वर जसले हामीलाई उहाँको पुत्रमा र पुत्रद्वारा मुक्तिको निम्ति चुन्नु भएको छ उहाँले आफ्नो पुत्रको प्रतिरूपमा हामीलाई बनाउनु हुनेछ। आज बनाउनु हुँदैछ र एक दिन हामीलाई बनाएर उहाँले सिद्ध्याउनुहुन्छ। जस जसले उहाँले पहिलेबाटै पुत्रमा र पुत्रद्वारा मुक्तिको निम्ति चुन्नु भएको छ उहाँले पक्कै पनि तिनीहरूलाई क्रिस्चियन्सहरूलाई आफ्नो पुत्रको रूप समान बनाउनु हुनेछ। परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई एक दिन हामीले पूर्ण रूपमा धारण गर्नेछौँ एफिसी 4:24 त्यही भन्दछ। पापले गर्दा कुरूप भएको परमेश्वरको यो स्वरूपलाई एक दिन सिद्ध रूपमा हामी प्रतिबिम्बित गर्नेछौँ। एक दिन परमेश्वरले हामीलाई उहाँको स्वरूपमा बनाउनु भयो, उहाँको प्रतिबिम्ब हुनलाई, उहाँको प्रतिनिधित्व गर्नलाई बनाउनु भयो, तर पापले गर्दा हामी सकेका छैनौँ। ख्रिस्टको कारणले गर्दाखेरि आज हामी उहाँलाई प्रतिबिम्बित गर्दै, उहाँको प्रतिनिधित्व गर्दै हामी जिइरहेको छौँ, तर एक दिन पूर्ण रूपमा उहाँको स्वरूपलाई सिद्ध रूपमा हामी प्रतिबिम्बित गर्नेछौँ। उहाँको सन्तान भएर हामी उहाँलाई प्रतिबिम्बित गर्नेछौँ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई एक दिन त्यस्तै देख्नेछौँ जब हामी उहाँलाई देख्छौँ हामी पनि उहाँ जस्तै हुनेछौँ। उहाँलाई हेर्दा हेर्दै हामी उहाँ जस्तै हुनेछौँ। के यो तपाईँको आशा? के तपाईँ यही आशा लिएर जिइराख्नु भएको छ? के तपाईँ येशूलाई भेट्न उत्सुक हुनुहुन्छ? के तपाईँ ख्रिस्टको आगमनको आशामा जिउनु हुँदैछ? कतै संसारको फिक्रले, कतै भोलिको चिन्ताले, कति परिवारको चिन्ता फिक्रीले, कति व्यक्तिगत समस्याहरूले, कति सामाजिक चुनौतीहरूले हामीलाई संसारमै त अल्झाइरहेको छैन, कतै हामी आशाबिन मानिस जस्तो त जिइरहेको छैनौँ। यदि हामी परमेश्वरको सन्तान हौ, एक दिन ख्रिस्ट आउनुहुन्छ भने उहाँ जस्तो हुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौँ, हामी उहाँ जस्तै हुनेछौँ भने हाम्रो आशा हो भने हाम्रो जिवाई फरक हुनुपर्छ। भोलिको आशाले वर्तमान जिवाईलाई फरक बनाउँछ। तपाईँले यो आशा राख्नुभएको छ कि छैन एउटा कुराले स्पष्ट गर्छ, एउटा कुराले स्पष्ट बनाउँछ। पद 3 हेर्नुहोस्, अनि जस्तो उहाँ पवित्र हुनुहुन्छ उहाँमाथि यो आशा राख्ने हरेक मानिसले आफूलाई पवित्र पार्छ। यदि ख्रिस्ट पवित्र हुनुहुन्छ भने र तपाईँको आशा एक दिन उहाँलाई भेट्ने हो भने यस आशाले तपाईँको वर्तमान जीवनमा फरक पार्छ तर के फरक पारेको छ तपाईँको वर्तमान जीवनमा, तपाईँको अविवाहित जीवनमा अथवा तपाईँको वैवाहिक जीवनमा? त्यो भोलिको आशाले के भिन्नता ल्याएको छ? के तपाईँ जीवनको हरेक रहन सहनमा पवित्र र निष्कलङ्क जीवन जिउनु हुँदैछ? के त्यो देखिन्छ? के तपाईँ पवित्रतामा वृद्धि हुनुहुँदैछ? के तपाईँ प्रतिदिन ख्रिस्टको प्रतिरूपमा बनिनु हुँदैछ? कि हरेक दिन तपाईँ संसार जस्तो देखिनु हुँदैछ? यदि भोलिको आशा, यदि उहाँलाई देख्ने आशा, उहाँलाई भेट्ने आशा, उहाँ पवित्र हुनुहुन्छ भन्ने त्यो हामीलाई थाहा छ भने यो आशा राख्ने हरेक मानिसले आफूलाई पवित्र पार्छ। मित्रहरू, यदि हाम्रो भविष्य ख्रिस्ट केन्द्रित छ भने हाम्रो वर्तमान पनि ख्रिस्ट केन्द्रित हुन जरुरी छ। भविष्यमा ख्रिस्टसँग रहने चाहना र ख्रिस्ट जस्तो हुन चाहनेहरूले वर्तमानमा धार्मिकतामा र पवित्रतामा जिउँछन्। तर यदि तपाईँ ख्रिस्टको आगमनको आशामा जिउने दावी गर्नुहुन्छ तर जीवनको हर रहन सहनमा पापबारे गम्भीर हुनुहुन्न, सचेत हुनुहुन्न, पापसँग तपाईँ शान्तिमा हुनुहुन्छ, सत्यमा हिँड्नुहुन्न, आज्ञाकारितामा जिउनुहुन्न, भाइहरूलाई प्रेम गर्नुहुन्न, अन्धकारमा नै हुनुहुन्छ तपाईँ, त्यसको अर्थ तपाईँ अझै पनि अन्धकारमै हुनुहुन्छ। तर क्रिस्चियनहरू जसलाई परमेश्वरले प्रेम गर्नुभएको छ उनीहरू पवित्रतामा जिउँछन्, किनकि परमेश्वरको सन्तानले पाप गरिरहँदैन, त्यो त उनीहरूको चिन्हारी हो। हाम्रो वचनको दोस्रो पुस्ता, परमेश्वरको सन्तानले पाप गरिरहँदैन। हामी चारदेखि बाँकी पदलाई हामी हेर्नेछौँ। उहाँमाथि आशा राख्ने हरेक मानिसले आफूलाई पवित्र पार्छ, उहाँमा रहने कुनै पनि ख्रिस्टियनले पाप गरिरहँदैन। ख्रिस्टमा विश्वास गरेको क्षणदेखि एउटा विश्वासीको पापसँगको सङ्गति टुट्छ, किन? दुईवटा कारण, चारदेखि दस पदबाट किन, किन ख्रिस्टियनहरूले अथवा परमेश्वरको सन्तानले पाप गरिरहँदैन? पहिलो, किनकि पाप हरण गर्नलाई नै ख्रिस्ट आउनुभयो, किनकि पाप हरण गर्नलाई नै ख्रिस्ट आउनुभयो। पाप के हो? चार पदले भन्दछ, पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्दछ, पाप नै व्यवस्था भङ्ग हो। जब जब हामी पाप गर्छौँ हामी परमेश्वरको व्यवस्था भङ्ग गर्छौँ, पाप परमेश्वरको व्यवस्था उल्लङ्घन हो। परमेश्वरको वचन अनुरूप नजिउनु नै व्यवस्था भङ्ग हो। परमेश्वरले जे गर्नु भन्नुहुन्छ त्यो नगर्नु र जे नगर्नु भन्नुहुन्छ त्यही गर्नु नै पाप हो। पापलाई प्राय निशाना चुकाउन भनी परिभाषित गरिएको छ, तर पाप त खालि निशाना चुकाउनु मात्र होइन, तर पाप भनेको विपरीत निशा दिशातिर निशाना लगाउनु हो। यता छ तपाईँले लगाउनु पर्ने निशाना, तपाईँले यतातिर हान्नु हुँदैछ, त्यो हो पाप। अलमोस्ट होइन, अलिकतिले होइन, अपोजिट डाइरेक्सनतिर, विपरीत दिशातिर फर्किनु हो। परमेश्वरले एउटा कुरा गर भन्नुभएको छ, तपाईँ उतातिर लाग्नु, त्यो हो पाप। पूर्व जा भन्नुहुँदैछ, तपाईँ पश्चिमतिर लाग्नुहुन्छ, त्यो पाप हो। पूर्वबाट अलिअलि दक्षिणतिर होइन, अलिअलि उत्तरतिर होइन, तपाईँ टोटली पश्चिमतिर लाग्नुहुन्छ, त्यो हो पाप। सबै मानिस व्यवस्थाको कुरामा दोषी ठहरिएका छन्, किनकि सबै मानिसले व्यवस्था उल्लङ्घन गरेका छन्। कसैले पनि पूर्ण रूपमा व्यवस्था पालन गर्न सक्दैन, कसैले पनि, कोही पनि माइकल हाल्छन् जसले भन्न सक्छ कि मैले परमेश्वरको व्यवस्था 100% पालन गरेको छु। सबै चुकेका छन्। र याकुब 10 अध्यायको 10 पद यसरी भन्दछ, किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ तर एउटै कुरामा चुक्छ भने व्यवस्थाका सबै कुरामा त्यो दोषी ठहरिएको हुन्छ। दसवटा व्यवस्था मानिलिउँ, दसवटामा तपाईँले नौवटा पालन गर्नुभयो, एउटामा चुक्नुभयो भने तपाईँ सबैको दोषी बन्नुभयो। किन, कसरी? किनकि जसले व्याभिचार नगर भन्नुभयो उहाँले हत्या नगर पनि त भन्नुभयो। तसर्थ यदि तिमीले व्यभिचार गर्दैनौ तर हत्या गर्दछौ भने तिमी व्यवस्थाको अपराधी भएका छौ भने याकुब हामीलाई भन्दछन्, मित्रहरू यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने व्यवस्थाले तपाईँलाई पनि दोषी ठहराउँदछ। तर खुसीको कुरा, द गुड न्युज, पाँचले हेर्नुहोस् न, पाप हरण गर्नलाई नि उहाँ प्रकट हुनुभएको हो भन्ने कुरा तिमीहरू जान्दछौ। येशु आउनुको मुख्य कारण नै पाप हरण गर्नलाई हो। व्यवस्था मुनि रहेकाहरू, व्यवस्था मुनि श्रापित मानिसहरूलाई व्यवस्था मुनि श्राप बनेर छुटाउनु निम्ति येशु आउनुभएको। येशु आउनुको मुख्य कारण नै पापसँग जोडिएको छ। उहाँ आउनुको मुख्य उद्देश्य नै पापसँग यसको सम्बन्ध छ। येशु हामीलाई गरिबीबाट मुक्त गर्नलाई, रोगबाट चङ्गाइ गर्नलाई आउनुभएको होइन, समाजलाई हामीलाई इज्जतदार बनाउनलाई, शिर बनाउनलाई, उच्च बनाउनलाई, हाम्रो फलिफाप गराउनलाई आउनुभएको होइन। तपाईँ मेरो बिजनेस व्यापार सफरोस् भनेर उहाँ आउनुभएको, हाम्रो करियरको निम्ति होइन, संसारमा हामीलाई जिउनको निम्ति, हाम्रो जीवन असहज जीवनलाई सहज बनाउनको निम्ति उहाँ आउनुभएको होइन। उहाँ एउटै उद्देश्यले आउनुभयो, सबैभन्दा हाम्रो मुख्य खाँचो पुरा गर्न लाउनुभयो, अनि त्यो पापको क्षमा, विशेष गरी पाप हरण गर्न लाउनुभयो। उहाँ पापलाई उहाँले लैजान लाउनुभयो। ख्रिस्टले हाम्रो यो सबभन्दा ठुलो खाँचो उहाँले पुरा गर्नुभयो। उहाँले हाम्रो पापको सजाय भोग्नुभयो, हाम्रो निम्ति क्षमादान कमाउनुभयो र पाप हरण गर्नुभयो। ख्रिस्टको क्रुसको प्रतिस्थापनको मृत्युले हामीलाई पापबाट धार्मिकताको निम्ति अब स्वतन्त्र पार्नुभएको छ। अब जसरी उहाँमा पाप छैन उहाँमा रहने कसैले पाप गरिरहँदैन पद छले भन्दछ र पाप गरिरहने कसैले उहाँलाई न त देखेको छ न चिनेको नै छ युना यो भनिरहेको छैनन् कि क्रिस्चियनहरूले कहिले पनि पाप गर्दैनन् युना यो भनिरहेको छैनन् ओके जोन इज नट सेइङ द्याट क्रिस्चियन दे नेभर सिन न किनकि एक अध्याय आठ पदमा के भनेको छ नि युनाले हेर्नु त पटाउनुहोस् एकपल्ट एक अध्याय आठ पदमा के भन्छन् यदि हामीमा पाप छैन भने हामी भन्छौँ भने त हामीले आफैलाई धोका दिन्छौँ र हामीमा सत्य हुँदैन दस पदले के भन्दछ यदि हामीले पाप गरेका छैनौँ भने हामी भन्छौँ भने हामी उहाँलाई झुटा तुल्याउँछौँ र उहाँको वचन हामीमा हुँदैन क्रिस्चियन्सहरूले पनि पाप गर्छ तर क्रिस्चियनहरूले पाप गरिरहँदैन फरक त्यो छ फलाउनु त त्यस्तै हो ती मान्छे भन्ने त्यसरी हामीलाई भन्न पाउँदैनन् मानिसहरूले त्यो मान्छे त त्यस्तै हो त्यो मान्छे त रिसाइहाल्छ त्यो मान्छे त्यस्तो खालि झुट बोलिरहन्छ त्यसरी भन्न मिल्दैन हो हामी रिसाउँछौँ झुट पनि बोल्छौँ तर यो हाम्रो बानी होइन यो हाम्रो पहिचान बन्दैन क्रिस्चियन्सहरूले पापको विरुद्धमा हरेक दिन सङ्घर्ष गरिरहेको हुन्छ उसले सहयोग खोजिरहेको हुन्छ उसले प्रार्थना बिसाइरहेको हुन्छ मलाई थाहा छ यो गलत हो परमेश्वर विरुद्धमा यो पाप हो मलाई हेल्प चाहिन्छ भनेर उसले सहयोग खोजिरहेको हुन्छ प्रार्थना गरिरहेको हुन्छ र हरेक दिन ऊ बढ्दो रूपमा पापको विरुद्धमा ऊ लडाइँ लडिरहेको हुन्छ पापको पक्ष लिँदैन उसले पापको विरुद्धमा खडा हुन्छ हरेक दिन क्रिस्चियनहरू त्यो हुन् यदि ख्रिस्ट निष्पाप हुनुहुन्थ्यो र संसारमा हाम्रो पाप लैजान आउनुभयो भने अब ख्रिस्टमा हुनेले कसरी फेरि पनि पाप नै अङ्गाली बस्न सक्छ र ख्रिस्टसँगको सङ्गति र निरन्तर पाप विरोधाभास कुरा हो ख्रिस्टसँगको निरन्तर सङ्गति जो पाप रहित हुन्छ र निरन्तर पापमा जिउनु यो मिल्दैन यो बात छ आफैमा यो विरोधाभास कुरा हो म सत्यमा छु भन्छु तर हाम्रो व्यवहारले झुट देखाउँछ म अन्धकारमै छु भन्ने देखाउँछ म सत्यमा छु भन्ने देखाउँछ भने यो कसरी मेल खान्छ यो कुराले हामी जान्दछौँ कि हाम्रो पुरानो मनुष्य त्यो ख्रिस्टसँगै उहाँसँगै क्रुसमा टाँगियो ताकि हाम्रो पापमय शरीर नाश होस् र अब उसो हामी पापको कमारा नहौँ भनेर के तपाईँ निरन्तर पापै गरिराख्नुहुन्छ के तपाईँ निरन्तर पापमै लागिरहनुहुन्छ वा तपाईँको जीवन भिन्न छ तपाईँको वर्तमान जीवनलाई हेर्नुहोस् निहाल्नुहोस् आफ्नो जीवनशैलीलाई जाँच्नुहोस् तपाईँको जीवन बढ्दो रूपमा पापको विरुद्धमा वृद्धि हुँदै गएको देखिन्छ कि तपाईँ बढ्दो रूपमा पापसँग हार्दै पापमा शान्तिमा बसिरहेको देखिन्छ युहन्ना भन्छन् पद सातमा कि साना बालकहरू प्रियहरू कुनै मानिसले तिमीहरूलाई छल्न नपाओस् युहन्नाले यही कुरा जोडिदिँदैछन् कि क्रिस्चियन जीवनमा पवित्रताले सरकार राख्छ कसैले छल्न नपाओस् कसैले तिमी लाएर यो नभनोस् कि जसै जे पनि हुन्छ ख्रिस्ट आउनुभयो मरिसक्नुभयो अब हामी जसरी जिताउनु हुन्छ कसैले पनि छल्न नपाओस् पवित्र जीवले हाम्रो जीवनमा सरकार राख्छ हामी ख्रिस्टमा धर्मी ठहरिएको छौँ भन्ने कुरा हाम्रो पवित्र जीवले प्रमाणित गरेर देखाउँदछ कसैले पनि छल्न नपाओस् हामीले यस विषयमा क्रिस्चियन भएर जे पाए त्यही गर्न मिल्दैन नभन्नुहोस् कि को केसु जस्तो हुनसक्छ को सिद्ध छ र त्यसरी नभन्नुहोस् तर भन्नुहोस् म सिद्ध छैन तर प्रभुको अनुग्रहले म प्रयास गरिरहेको छु प्रभुको अनुग्रहले म हरेक दिन पापमाथि विजय भइरहेको छु सङ्घर्ष गरिरहेको छु त्यो भन्नुहोस् येसु जस्तो को भन्न सक्छ भनेर पाप गर्नलाई बहाना नबनाउनुहोस् तर हामी यो धेरै सुन्ने गर्छौँ यो क्रिस्चियनको मुखबाट धेरै नै सुनिने गरिन्छ जो धर्मी ठहरिएको छ ऊ पवित्रतामा अघि बढ्छ जो धार्मिकतामा चल्छ ऊ धर्मी हो जस्तो उहाँ धर्मी हुनुहुन्छ सात पदको अन्त्यले हामीले त्यही भन्दछ आफ्नो मृत्युद्वारा ख्रिस्टको धार्मिकता हाम्रो खातामा सारिएको छ हाम्रो खातामा केही पनि थिएन हामी खालि दोषी पापी मात्रै तर ख्रिस्टको धार्मिकता हाम्रो खातामा सारिएको छ हामी माथिमा धार्मिकता पहिराइएको छ हामी विश्वासद्वारा धर्मी ठहरिएका छौँ तर हामी धर्मी ठहरिएको सत्यता भने अब हाम्रो व्यवहारमा देखिन्छ हाम्रो जीवनशैलीले देखाउँदछ कि हामी कसका सन्तान हो भनेर अब हामी परमेश्वरको सन्तान हो कि हामी दियाबोलसको सैतान हो पद आठलाई हेर्नुहोस् न जसले पाप गर्दछ त्यो दियाबोलसको, किनकि दियाबोलसले त सुरुदेखि नै पाप गर्दै आएको छ। दियाबोलसका कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभएको। जसले पाप गर्छ त्यो दियाबोलसको, किन? किनकि दियाबोलसले त सुरुदेखि नै पाप गर्दै आएको छ। दियाबोलसले सुरुदेखि नै पाप गर्दै आएको छ भन्नुको अर्थ यो होइन कि फेरि दियाबोलस अनन्तदेखि अस्तित्वमा सो परमेश्वरसँग सो अस्तित्वमा हुनुहुन्थ्यो, त्यो अर्थ लाग्दैन। दियाबोलस परमेश्वरसँग सो अस्तित्वमा थिएन, दियाबोलस पनि परमेश्वरकै सृष्टि हुन्, एक स्वर्गदूत जसले परमेश्वरको विरुद्धमा विद्रोह गरेर स्वर्गबाट तल खसालिए। यसया 14:12-15 हामीलाई यो सत्यताबारे बताउँदछ। स्वर्गदूत थिए लुसिफर, तर विद्रोह गरेको कारणले गर्दाखेरि उत्तम सृष्टि त थिए, स्वर्गदूत थिए, तर परमेश्वरले स्वर्गदूतको न्याय गर्नुभयो र एक न्याय स्वर्गदूत स्वर्गबाट पृथ्वीमा झारिए। दियाबोलसले सुरुदेखि नै पाप गरिरहेको छ। अदनको बगैँचामा आदम र हव्वालाई परीक्षा गर्ने, पापतिर डोर्याउने, उस्काउने दियाबोलस नै थियो। ऊ सुरुदेखि नै परमेश्वरको मानिसहरूको विरुद्धमा उठिरहेको छन्, पाप गर्नलाई उस्काइरहेको छन्। यदि कसैले निरन्तर पाप गरिरहन्छ भने उसले आफूलाई दियाबोलसको भनेर परिचय दिँदछ। कि त ऊ परमेश्वरको सन्तान हो, कि त ऊ दियाबोलसको। त्यहाँ बीच स्थान छैन, त्यहाँ म यताको पनि होइन उताको पनि होइन, त्यो स्थानै छैन। कि त उताको, कि त यताको। दियाबोलसले सुरुदेखि नै पाप गर्दै आएको छ र दियाबोलसका कामहरू नष्ट पार्नलाई नै परमेश्वरको पुत्र प्रकट हुनुभएको छ। ख्रिस्टले केवल दियाबोलसको कामहरू नष्ट पार्नु हुन्न मात्र, तर दियाबोलसलाई नै नष्ट पार्नुहुन्छ, दियाबोलसलाई नै। Hebrews 2:14 के भन्दछ? उहाँले मानिसको स्वभाव लिनुभयो, ख्रिस्टले मानिसको स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई अर्थात् दियाबोलसलाई उहाँले नष्ट गरून् र मृत्युको डरले आजीवन बन्धनमा परेकालाई उहाँले मुक्त गरिदेऊन्। ख्रिस्टले दियाबोलसको कामहरू साथसाथै दियाबोलसलाई नै नष्ट पार्नुहुन्छ, त्यसैको निम्ति उहाँ प्रकट हुनुभयो, त्यसैले उहाँ यस संसारमा आउनुभयो, मर्नुभयो र ख्रिस्टको मृत्यु र पुनरुत्थानद्वारा ख्रिस्टले विजय हासिल गरिसक्नु भएको छ र हामीलाई उहाँले पापको दियाबोलसको शैतानको दासत्वबाट उद्धार गरिसक्नु भएको छ। अब हामी दियाबोलसको वशमा छैनौँ, हामी शरीरको वशमा छैनौँ, हामी शैतानको वशमा छैनौँ, हामी संसारको वशमा छैनौँ, ख्रिस्टले हामीलाई उद्धार गरिसक्नु भएको छ। त्यसै कारणले गर्दाखेरि अब परमेश्वरको सन्तान भएकोले हामी पाप गरिरहँदैनौँ, एउटै पापमा हामी लागिरहँदैनौँ। र दोस्रो, परमेश्वरको सन्तानले किन पाप गरिरहँदैन? दोस्रो, किनकि परमेश्वरको स्वभाव अथवा परमेश्वरको बिउ परमेश्वरको सन्तानमा रहन्छ। परमेश्वरको स्वभाव, परमेश्वरको बिउ त बाइबलले वीर्य भन्ने शब्द चलाएको छ, परमेश्वरका मानिस सन्तानमा रहिरहन्छ। दोस्रो, 9 हेर्नुहोस् न, परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन किनकि उहाँको स्वभाव त्यसमा रहन्छ र त्यसले पाप गरिरहन सक्दैन किनभने त्यो परमेश्वरबाट जन्मेको हुन्छ। परमेश्वरबाट जन्मेको कसैले पाप गरिरहँदैन किन? किनकि उहाँको स्वभाव, उहाँको बिउ त्यसमा रहन्छ। र परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन मात्र होइन तर त्यसले पाप गरिरहन सक्दैन। बुझ्नुहुँदैछ कुरो यहाँ? यदि तपाईँ परमेश्वरबाट जन्मेको भने तपाईँले पाप गरिरहनुहुन्न मात्र होइन, तपाईँले पाप गरिरहन सक्नुहुन्न, तपाईँसँग पाप गरिरहने क्षमता नै रहँदैन। किन? किनकि तपाईँमा परमेश्वरको बिउ छ, परमेश्वरको स्वभाव छ, तपाईँ परमेश्वरबाट जन्मेको। नयाँ गरी नजन्मिएका मानिसहरू, फेरि नजन्मिएका मानिसहरू आत्मिक रूपमा पापमा मरेका हुन्छन् र परमेश्वरको सत्यतालाई प्रतिरुद्ध दिन असक्षम हुन्छन्। अनि पापी मानिसले कहिले पनि आफैले बचाउन सक्दैन, आत्मिक रूपमा परेको मानिसलाई परमेश्वरले नै नयाँ जन्म दिनपर्छ, जुन उहाँले आफ्नो आत्मा र वचनद्वारा गर्नुहुन्छ। तर क्रिस्चियनहरू परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा विनाशी होइन तर अविनाशी वीर्यबाट तिनीहरू नयाँ गरी जन्मेका हुन्छन्। 1 पत्रुस 1:23 हामीलाई यही सत्यता बताउँछ। एउटा मानिसको एउटा मानिसद्वारा होइन, मानिसको इच्छाद्वारा होइन, मानिसको वीर्यद्वारा होइन, तर अविनाशी वीर्यद्वारा परमेश्वरद्वारा जन्मेको हुन्छन्। नयाँ जन्मले जहिले पनि मानिसलाई दुई भागमा विभाजन गरिदिन्छ, परमेश्वरको सन्तान र दियाबलसको सन्तान। पद दसलाई हेर्नुहोस् न, परमेश्वरको सन्तान को हो र दियाबलसको सन्तान को हो, यसैबाट प्रष्ट हुन्छ जो धार्मिकतामा चल्दैन ऊ परमेश्वरको सन्तान होइन, र त्यो व्यक्ति पनि होइन जसले आफ्नो दाजुभाइलाई प्रेम गर्दैन। जो धार्मिकतामा चल्दैन, जो पापमै मरेको छ, ऊ परमेश्वरको सन्तान होइन, ऊ दियाबलसको सन्तान हो। यिनीहरूले अझै निर्दिष्ट रूपमा यसरी भन्छन् कि जसले आफ्नो दाजुभाइहरूलाई प्रेम गर्दैन ऊ परमेश्वरको सन्तान होइन। परमेश्वरको सन्तानको दुईवटा परिचय, परमेश्वरको सन्तानले ऊ पवित्रतामै जिउँछ र उसले भाइहरूलाई प्रेम गर्छ। प्रेम र पवित्रतामा उनीहरू संसारभन्दा फरक हुन्छन्। परमेश्वरको सन्तान प्रेम र पवित्रतामा संसारभन्दा भिन्न हुन्छन्। सो चिल्ड्रन अफ गड आर डिस्टिङ्क्ट इन लभ एन्ड होलनेस फ्रम द वर्ल्ड। तर क्रिस्चियनहरूमा परमेश्वरको बिउ रहेकोले गर्दा तिनीहरूले आफ्नो भाइहरूलाई प्रेम गर्छ, तिनीहरूले आफ्नो भाइहरूलाई प्रेम गर्न सक्छ। त्यही भएर हामी एकसाथ भेला हुन्छौँ, त्यही भएर हामी शनिबार एकसाथ भेला हुन्छौँ, एकअर्काको वास्ता गर्छौँ, त्यही भएर हामी मङ्गलबार सङ्गतिमा भेला हुन्छौँ, त्यही भएर हामी एक आपसमा भेट गर्छौँ। एकअर्कालाई मन पराएको कारणले गर्दाखेरि होइन, तर परमेश्वरको स्वभाव हामीमा भएको कारणले गर्दाखेरि परमेश्वर मलाई प्रेम गर्नुभयो अनि परमेश्वरले रबिनलाई पनि प्रेम गर्नुभयो, अनि यो दुईजना परमेश्वरको प्रेम पाएको मानिसहरू एक ठाउँ भेट्छन्, उनीहरू सङ्गति गर्छन्, सहयोग गर्छन्, क्षमा दिन्छन्, वास्ता गर्छन्। किन? परमेश्वरको स्वभाव भएको कारणले गर्दाखेरि परमेश्वरका सन्तानले एकअर्कालाई प्रेम गर्छन्। यदि म परमेश्वरको सन्तान भन्छु तर म उहाँको सन्तानलाई प्रेम गर्दिनँ भने समर्पित छुइनँ, म आफ्नो जीवन लगिने गर्दिनँ, मेरो समय खर्च गर्दिनँ, भेटघाट छैन, मलाई सङ्गतिमा आउनु छ, मेरो आफ्नो आराधना सिद्ध्याउनु छ, अनि मलाई मेरै संसार मेरै व्यस्तता नै प्यारो छ भने त्यसको अर्थ भिन्नै लाग्न सक्छ। परमेश्वरको सन्तानले अब परमेश्वरकै अनुसरण गर्छ, द चिल्ड्रेन अफ गड इमिटेट गड। परमेश्वरको सन्तानले परमेश्वरकै अनुसरण गर्छ, मेरो छोराले मेरो हाउ भावको नक्कल गर्न थालिसकेको छ। अनि घरि न घरि जब म इथानलाई हेर्छु उसले गरेको व्यवहार देखेर, अनि यो मान्छेले किन यस्तो गर्दैछ, यो कहाँबाट सिक्यो भन्दाखेरि नगिनाले मलाई भन्छ तपाईँबाट सिकिरहेछ। अनि मानिसले भन्ने गर्छन्, कतिले यसरी टिप्पणी दिने गर्छन् कि जस्तो बाउ उस्तै छोरा। यदि परमेश्वर हाम्रो पिता हुनुभएको छ भने, यदि हामी उहाँको सन्तान हो भने जस्तो पिता हुनुहुन्छ हामी पनि त्यस्तै हुन्छौँ, हामी उहाँको अनुसरण गर्छौँ। अब हामी पापलाई प्रेम गर्दैनौँ, हामी पापलाई अँगाल्दैनौँ, अब हामी छेपा नदिने हृदय डाह ईर्ष्या हामीबाट हट्दै जान्छ। हामी परमेश्वर पवित्रतालाई मन पराउँछौँ, हामी परमेश्वरलाई मन पराउँछौँ, हामी ख्रिस्टलाई प्रेम गर्छौँ, हामी वचन पढ्न मन पराउँछौँ, हाम्रो आशा स्वर्गतिर केन्द्रित भएको हुन्छ। मित्रहरू, यदि हामी परमेश्वरबाट जन्मेको हौँ भने हामी उहाँको सन्तान हौँ र हामीमा उहाँको स्वभाव देखिन्छ, उहाँ पवित्र हुनुहुन्छ, अब हामी पनि पवित्रतामा जिउँछौँ। क्रिस्चियनहरूको निम्ति परमेश्वर पिता हुनुहुन्छ र तिनीहरू परमेश्वरका सन्तान हुन्, सन्तान हुन्, सन्तान हुन्। क्रिस्चियनहरू परमेश्वरको सन्तान भएको कारण अब तिनीहरू संसारबाट भिन्न छन्, भिन्न देखिन्छन् र भिन्न भएर जिउँछन्। हामी परमेश्वरको सन्तान हौँ र परमेश्वरको सन्तानले पाप गरिरहँदैन, वास्तवमा पाप गरिरहन सक्दैन। आउनुहोस् हामी प्रार्थना गरौँ।